हम इत्तेहादों में दूनी ही औलिया या ये बनाते हैं अल्लाह के सिवा कुछ सरपरस्त, फिर वही वाली बात आई ना, जिनकी तरफ ये देखते हैं, जिनसे मांगते हैं मदद के लिए, जिनको पुकारते हैं, वो औलिया ही होते हैं ना, जिनको अपना कारसाज समझते हैं, जिन पे इतना भरोसा है ना ये बचा लेंगे हमें, जब मदद चाहिए होती है तो उनके आगे हाथ उठाते हैं, कहते हैं ये मेरी बिगड़ी बना देगा, ये मेरा मुश्किल कुशा है, ये मेरा हाजत रवा है, ये मेरा गौस है, और गौस भी छोटा नहीं, गौस ए आज़म है। उसके बाद अल्लाह ताला फरमाते हैं फल्लाहु वल वली, असल वली तो अल्लाह है, वह हुआ यहयिल मौता, वो जो जिंदा करेगा मुर्दों को, उसके पास पावर है कि वो मुर्दों को जिंदा कर दे। बताओ कौन सा है तुम्हारा वली जो मुर्दे को जिंदा कर दे, वो तो अपनी जान के खुद भी मालिक नहीं है, अपनी जिंदगी उनके हाथ में नहीं, वो तो खुद मर जाते हैं, तुम उनको सहारा बनाए बैठे हो, उनको वली बनाते हो, उनको अपनी मदद के लिए पुकारते हो, वो तो अपनी मदद खुद भी नहीं कर सकते। इतना बड़ा तौहीद का दर्स है। तो विलायत का हक सिर्फ अल्लाह का है, ये नहीं कि जो जिसको मर्जी अपना वली बना ले, हकीकी वली अल्लाह ही है। और जब इंसान अल्लाह को अपना वली बना लेता है ना, देखिए ना, अच्छा एक बात से आप सोचिए, मैं कोई भी मिसाल अल्लाह ताला के लिए नहीं दी जा सकती, लेकिन एक मैं वैसे ही आपको समझाने के लिए एक बहुत छोटे से स्केल पे ही एक बात को समझे। मसलन आपके पास ना कोई आती है, अक्सर ऐसा होता है, लोग बताते भी रहते हैं, कोई आपके पास हेल्प के लिए आती है कि जी मैं बड़ी मजबूर हूँ, मेरे ये मसाइल हैं, ऐसे हैं, अच्छा आप उसकी हेल्प करते हैं। उसके बाद थोड़े दिन बाद आपको पता चलता है वो आपकी दोस्त के घर भी गई, उससे भी उसने मदद मांगी, वो मस्जिद में भी गई, वहाँ पे भी उसने मदद मांगी, वो किसी और इदारे में भी जाकर उसने एप्लीकेशन दी है, वहाँ पे भी वो कह रही है कि मुझे हेल्प चाहिए। अब आप ना फिर अपना हाथ ही उठा लेते हैं। अक्सर मैं देखा लोगों को, वो कहते हैं नहीं इसका तो काम ही है, हर तरफ जा रही है, अब मुझे क्या ज़रूरत है, जाए फिर वहीं से जाके ले। हालांकि हम तो किसी के लिए भी कुछ करने वाले नहीं हैं, हम तो खुद अपना इख्तियार नहीं रखते, हमारा भी ये हाल हो जाता है कि हम कहते हैं कि हम अब नहीं देंगे, अब नहीं मैं इसकी जिम्मेदार, वहाँ से ले लेना, इसने तो बहुत जगह पे आए, वो तो वहाँ से भी देती है, वहाँ से भी देती है। आप सोचें अल्लाह ताला छोड़ देता है ऐसे बंदे को फिर, जिसने अपने वली बहुत सारे बनाए हुए हैं, वो कभी कहीं जाता कभी कहीं, कभी इधर माथा टेक रहा है कभी उधर माथा टेक रहा, फिर अल्लाह उसका वली नहीं है, फिर और उसने औलिया बना लिया। और याद रखें इन औलिया अल्लाह ला खौफ़ुन अलैहिम वला हुम यहज़नून, सिर्फ जो अल्लाह ताला के दोस्त हैं ना, क़यामत के दिन उनको कोई खौफ ना होगा ना कोई गम होगा, अल्लाह उनको नहीं छोड़ेगा अपने दोस्तों को। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तीन चीज़ें ऐसी हैं जिन पर मैं कसम खा सकता हूँ। नंबर वन, अल्लाह ताला उस शख्स को जिसका इस्लाम में कोई हिस्सा हो उसके बराबर नहीं करेगा जिसका इस्लाम में कोई हिस्सा ही नहीं, एक वो है जिसका इस्लाम में हिस्सा है, एक इस्लाम में हिस्सा ही कोई नहीं, काफिर है बिल्कुल, दोनों को बराबर नहीं करेगा। दूसरा, वो दुनिया में अल्लाह जिसका वली बन जाए, सरपरस बन जाए, मददगार बन जाए, किसने का अपना करीबी दोस्त अल्लाह को बनाए, अल्लाह तू ही है मेरा तो और कोई है नहीं, जो ये कहता है ना अल्लाह तू ही है मेरा तो कोई और है नहीं, अल्लाह तू ने ही मेरा काम बनाना है, मेरा तो कोई काम बनाने वाला नहीं, अपने आप को अल्लाह के ऊपर डाल देता है, उसके सुपुर्द अपने आप को कर देता है, उसके हवाले खुद को कर देता है, तो कयामत के दिन अल्लाह भी उसको फिर किसी और के हवाले नहीं करेगा। सुभान अल्लाह, अल्लाह उसका वली है ना, उसने दुनिया में अल्लाह को वली बनाया, कयामत के दिन अल्लाह ताला उसको वली बन के दिखाएगा। तीसरा, वो शख्स जो किसी कौम से मोहब्बत करता है तो अल्लाह ताला उसे उसी में शुमार करेगा जिनसे उसको मोहब्बत थी, वो आप चाहे कोई फिल्म एक्ट्रेसेस हैं उनके साथ ही होगा फिर उस दिन, चाहे वो कोई प्लेयर्स हैं, चाहे वो कोई भी और जो भी जिसने किसको बनाया, कोई फैशन डिज़ाइनर, कोई कोई मॉडल, कोई जो भी किसी ने किसी को बनाया हुआ, जिसको जिससे उसको बहुत मोहब्बत है या जिन लोगों से उसको बहुत मोहब्बत है, उनसे इतना इम्प्रेस रहता है, बस वैसा ही बनना चाहता है, उन्हीं में उठना बैठना चाहता है, किसी कौम से मोहब्बत है, कुछ लोगों को गोरे रंग का बहुत होता है तो गोरों से बहुत उनको होता है कि बस हम इनके साथ इनके जैसे ही बन जाएं, हमारी अपनी ना कोई आइडेंटिटी रहे, वो कव्वा चला हंस की चाल अपनी भी भूल गया, वो उनका हाल होता है ना, वो इसको एक्सेप्ट करते हैं ना ये पीछे आने के काबिल होते। तो उनके तौर तरीके, अगर वो शराब पी रहे हैं उनकी मजलिसों में बैठे हैं, अगर वो क्रिसमस मना रहे हैं तो ये भी मना रहे हैं। उनको बस शौक है ना वैसा बनने का, बस किसी तरह इनके अंदर हम इन हो जाएं, क्योंकि मोहब्बत है ना उनसे। अब इंसान का, मुझे अल्लाह रसूल से बहुत मोहब्बत है, क्या मोहब्बत है कि उनको कोई तरीका पसंद नहीं, उन जैसा बनना पसंद नहीं, उनकी कोई बात जानते तक नहीं। मोहब्बत तो उन्हीं से है जिनके साथ आप मरे चले जाते हैं कि बस इनके जैसे हो जाएं हम, असल मोहब्बत तो उन्हीं के साथ है। तो जिनके साथ मोहब्बत होगी अल्लाह ताला उनके साथ शामिल कर देगा। और चौथी बात, रावी ने ये कही कि मैं एक बात कहता हूँ कि अगर मैं कसम खा लूँ उसके ऊपर तो मुझे उम्मीद है कि मैं कसम तोड़ने वाला नहीं होऊंगा, यानी अल्लाह ताला मेरी कसम नहीं तोड़ेगा कि अल्लाह अज़्ज़ा वजल जिसकी दुनिया में पर्दापोशी फरमा देता है, क़यामत के दिन अल्लाह ताला उसकी पर्दापोशी फरमाएगा इंशाअल्लाह। तो अल्लाह के दोस्त होना इंसान को कितना उसका फ़ायदा है ना। और जो उन्होंने दूसरों को औलिया बना लिया, अब आप देखें ये नकेरा है ना, औलिया बना लिया, इसमें कोई भी आ सकते हैं, हर किस्म के, जो जिसको जिसने औलिया बनाया, किसी ने किसी शख्स को बनाया हुआ, किसी ने किसी हुकूमत को बनाया, किसी ने किसी की तरफ तो देखता ही है ना कोई। तो अल्लाह ताला जो यहयिल मौता, वो तो वो है जो मुर्दों को जिंदा करते, उसको छोड़ के तुम इनको बनाते हो, यानी अल्लाह ताला ने अपनी पावर बताई, अपनी कुदरत बताई। वो तो वली बनने के काबिल है, तुमने जिनको बनाया हुआ वो क्या कर सकते, क्योंकि ये काम कोई और कर नहीं सकता, इसका दावा भी नहीं कोई कर सकता। मुझे मैं मुर्दों को जिंदा कर सकता, कोई भी नहीं दावा कर सकता, यहाँ पे आगे सबकी बस हो जाती। तो एक ऐसी बात, अल्लाह ही की शान है, ये उसी की सिफत है, वो जिंदगी डाल सकता है मुर्दे में। बाकी लाख कोशिश करें, मर रहा है एक इंसान उसके सामने, बाज़ दफ़ा वालदैन अपनी औलाद को मरते हुए देख रहे होते हैं, वो कितने हाथ पैर मारे, वो चाहते हैं हमारी जान हम अपने अंदर से निकाल के इसके अंदर डाल दें, कितने बेबस होते हैं, नहीं कर सकते, मैं अपनी जान इसको दे दूँ, नहीं दे सकते। अल्लाहु अकबर, वहु अला कुल्ली शैइन क़दीर, वो हर चीज़ पर कुदरत रखने वाला है। फिर कौन है जो इस उस रब के सिवा जो इस लायक है कि वो वली बन सके, जिसकी तरफ मदद के लिए देखें, जिसको अपना कार साथ समझें, जिसके ऊपर अपने आप को डाल दें, अल्लाह तू है मेरा, इस तरह किसी और को कह सकते, वो तो कुछ भी कुदरत नहीं रखते। वमख्तलफ्तुम फीहि मिन शैइन फहुक्मुहु इलल्लाह। अब इंसानियत को बताया जा रहा है कि देखो, जब भी तुम किसी चीज़ में भी इख्तलाफ करो तो इसका फैसला, हुक्म फैसला, जैसे मैंने आपको हकीम भी बताया ना जो हुक्म देने वाला, तो उसका फैसला अल्लाह ताला की तरफ लेकर जाओ, यानी वो फैसला अल्लाह से कराओ, अल्लाह ताला उसके बारे में तुम्हारी रहनुमाई करेगा जब भी किसी चीज़ में इख्तलाफ हो जाए। और आप देखें बहुत सारी बातों में इख्तलाफ हो जाते हैं, उसके बाद लोग फिरके बन जाते हैं, ये नहीं करते कि अल्लाह ताला से उसका फैसला करा दे, क्योंकि हर चीज़ के बारे में अल्लाह ताला की किताब और नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस रहनुमाई कर देगी उन चीज़ों के बारे में जिनके बारे में इंसान ग्रो ग्रो हुए पड़े हैं। अगर वो अपना फैसला अल्लाह के पास लेकर जाएं, अल्लाह ताला ने फरमाया ना, फ़इन तनाज़ातुम फ़ी शैइन फ़रुद्दूहु इलल्लाहि वर्रसूल, वहाँ पे वर्रसूल भी आया सूरह निसा में, कि अगर तुम किस चीज़ में इख्तलाफ़ हो जाए तो अल्लाह और उसके रसूल की तरफ लौटा दो, अगर तुम ईमान रखते हो अल्लाह पे और आखरत के दिन पे। तो होता ये अक्सर कि फिर ये किया जाता है कि अल्लाह की किताब को तो हमने मान लिया लेकिन हदीस को हम नहीं मानते, हालांकि वो भी अल्लाह ही की तरफ से है, हदीस भी अल्लाह की तरफ से है, वो भी अल्लाह ताला ही का फैसला है। नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी मर्ज़ी से कुछ नहीं कहते थे, लेकिन बाज़ लोग آپ صلی اللہ علیہ وسلم نے بتا دیا تھا اس وقت بھی کہ ایسے لوگ آئیں گے جو پیٹ بھرے میں ہوں گے اور ایسے بیٹھیں گے اور کہیں گے ہمیں اللہ کی کتاب ہی کافی ہے اور ہمیں اور نہیں کسی چیز سے فیصلہ لینا. اور آج ایسے لوگ ہیں. تو جب بھی کسی کام میں اختلاف ہو جائے تو بجائے بحثیں کرنے کے میں ٹھیک ہوں اور وہ کہے میں ٹھیک ہوں, چلو اللہ کی کتاب سے رہنمائی لے. کوئی کچھ کہہ رہا ہے, کوئی کچھ کہہ رہا ہے, کس کی بات صحیح ہے, کس کی بات حق ہے, کون حق پہ کھڑا ہوا ہے, یہ فیصلہ اللہ کی طرف لے کر جاؤ, حدیث کی طرف لے کر جاؤ. کتنا آسان دین ہے نا. آپ صلی اللہ علیہ وسلم نے اسی لیے تو فرما دیا تھا کہ تم کبھی گمراہ نہیں ہوگے اگر دو چیزوں کو تھام لو, اللہ کا قرآن اور سنت. ان کچھ لوگوں نے سنت کو تو چھوڑ دیا, انہوں نے کہا ہمیں اللہ کا قرآن ہی کافی ہے. حالانکہ جہاں پہ اللہ کے رسول کا حکم آ جائے وہ بھی ماننا اسی طرح ضروری ہے جیسے اللہ تعالیٰ کی بات ماننا ضروری ہے, کیونکہ اللہ تعالیٰ نے خود قرآن پاک میں فرمایا وما آتاکم الرسول فخذوا وما نہاکم عنہ فانتہوا. جو رسول تمہیں دے وہ لے لو, جس سے روکے اسے رک جاؤ. کیسے وہ منکرین حدیث کھڑے ہو کے آج یہ کہہ سکتے ہیں کہ نہیں ہمیں اللہ کا کلام کافی ہے, اللہ کا کلام تو خود کہہ رہا ہے کہ رسول جو تمہیں دے وہ لے لو, جس سے روکے اسے رک جاؤ, تم حدیث کو مانتے ہی نہیں. پھر اللہ تعالیٰ نے فرمایا ہے نا کہ قرآن پاک میں کہ کسی مومن مرد اور مومن عورت کے لیے یہ حق نہیں, ہمیں پڑھ چکے ہیں کہ وہ اللہ اور اس کے رسول کی کوئی بات آ جائے وہ فیصلہ کر دیں تو اس کے بعد ان کو کوئی اختیار نہیں رہ جاتا کہ اب وہ آن ٹاپ آف اٹ جا کے کچھ اور فیصلے شروع کر دیں, یہ نہیں وہ کر سکتے. جہاں اللہ اور اس کے رسول نے بات کہہ دی وہ ہمارے لیے بس حرف آخر ہے, اسے آگے نہیں بڑھنا. تو یہ جو اختلافات, اس کا مطلب ہے کہ اتنے آپ دیکھتے ہیں اور اس کے بیس کے اوپر جس طرح سے لوگ آپس کے اندر گتم کتا ہوتے ہیں اور ایسے ہوتے ہیں, یہ کیسے ختم ہو سکتا ہے؟ اسی طرح ختم ہو سکتا ہے کہ اگر فیصلہ اللہ سے کرایا جائے, من شیئن, کسی چیز میں بھی, چاہے وہ دین کا ہے چاہے دنیا کی کوئی چیز ہے. آپ کو یہ دیکھنا ہے کس کا رائٹ کیا ہے, بیوی کا رائٹ کیا ہے, ہسبینڈ کا رائٹ کیا ہے, رشتے داروں کے رائٹس کیا ہیں. آپ نے یہ دیکھنا ہے کہ کمائی کون سی والی صحیح ہے کون سی نہیں ہے. آپ نے یہ دیکھنا ہے کون سا پروفیشن جائز ہے کون سا نہیں ہے. آپ نے یہ دیکھنا ہے کہ پہنوں کیا اور کیا نہیں پہنوں. آپ نے یہ دیکھنا ہے خوشی کرنی کیسے ہے اور کیسے نہیں کرنی. آپ نے یہ دیکھنا ہے کہ کس چیز میں نقصان ہے میرا اور کس میں فائدہ ہے. اللہ تعالیٰ کی کتاب اور آپ صلی اللہ علیہ وسلم کی سنت اس میں رہنمائی کر دے گی, اور جو بھی آپس کی اختلافات ہیں اس میں بھی. ہاں انسان سرنڈر کرنے والا ہو تو پھر ہے. ذالکم اللہ ربی علیہ توکل, یہ ہے میرا رب. ربی میرا رب, رب کون ہوتا ہے؟ خالق, مالک, مدبر, رازق, یعنی جو آپ کا کیئر ٹیکر ہے, جو یعنی جو اس کا ترجمہ ہم کہتے ہیں نا رب, پالنے والا. پالنے والا بھی ٹھیک مانا, یعنی وہ آپ کی ساری نیڈز کو پوری کرنے والا. پیدا بھی اس نے ہی کیا ہے, مالک بھی وہی ہے, اور ہر نیڈ پوری بھی وہی کرنے والا, سسٹینر. تو وہ میرا رب ہے, اور علیہ توکل, تو میں نے اس کے اوپر بھروسہ کیا. وہ الیہ انیب, بھروسہ بھی میرا اس کے اوپر ہے. اور انابت کیا ہوتی ہے؟ دل و جان سے کسی کی طرف متوجہ ہو جانا, کسی کی اطاعت کرنا. جیسے ہم کہتے ہیں نا ایاک نعبد و ایاک نستعین, تو وہی چیز ہے یہ. عبادت بھی اس کی اور مدد بھی اس سے مانگنا, تو بھروسہ بھی اس کے اوپر اور امیدیں بھی اس سے ہی ہیں. اسی کی طرف رجوع ہے, پلٹتے بار بار اس کی طرف. کوئی کام ہو, کوئی مشکل ہو, کوئی مسئلہ ہو, خوشی ہو یا غم ہو, صرف مسئلے کی بات نہیں, خوشی ہو یا غم ہو, دن ہو یا رات ہو, اس کی طرف پلٹنا, یہ منیب ہوتا ہے پورے خلوص کے ساتھ. فاطر السماوات والارض, وہ تو فاطر ہے, وہ تو پیدا کرنے والا ہے. اور فاطر میں یہ ہے کہ جس کو کہتے ہیں ایجاد کرنا, یعنی پہلے سے کوئی چیز نہیں تھی ویسی کہ اس نے کو دیکھ کے چیز کسی کی کاپی کر لی ہو. या वैसी चीज़ बना ली है, बल्कि वो फातिर है। फर्स्ट टाइम उसी ने पैदा किया आसमानों को और ज़मीन को, पहले से कोई चीज़ें ऐसी नहीं थी। जाला लकुम मिन अनफुसिकुम अज़वाजन मिन अल अनआमी अज़वाजन व मिन अल अनआमी अज़वाजन, तुम्हारे नफ्सों में से भी तुम्हारे जोड़े बना दिए और तुम्हारे मवेशियों में से भी जोड़े बना दिए। जोड़े बनाने का मकसद क्या होता है कि आगे नस्ल चले। जोड़े बनाने का मकसद ये होता है कि एक साथी मिले, मवद्दत और रहमत आपस के अंदर हो। यही जोड़े का यही मकसद बयान किया गया ना। एक अल्लाह वो ज़ात है जिसको जोड़े की हाजत नहीं, इसलिए कि ना तो वो ऐसा है कि उसको कोई दिल लगाने के लिए, मशवरा करने के लिए कोई साथी चाहिए हो, उनसीयत के लिए कोई साथी चाहिए हो, ना ही उसने आगे को नस्ल चलानी है, ना उसकी कोई औलाद, ना वो किसी की औलाद। तो ये यहाँ पे पता चला कि जोड़े बनाए अल्लाह ताला ने, मखलूक के अंदर सब में जोड़े बनाए, तुम्हारे भी और तुम्हारे मवेशियों के भी। यदराउकुम फी, फैलाता जा रहा है तुमको इससे, इसमें यानी जमीन में फैलाता जा रहा, क्योंकि आगे पीछे अर्थ की बात आई ना, इसमें फैला रहा है तुम्हें, नस्ल तुम्हारी आगे बढ़ रही है। लैसा कमिथली ही शई, उसके जैसी कोई मिसाल नहीं, उसके जैसा कोई भी नहीं, अल्लाह ताला लेकिन जैसा कोई नहीं। इंसान इंसानों जैसे हैं, बहुत सारे इंसान हैं इंसानों जैसे दूसरे इंसान हैं, लेकिन अल्लाह ताला जैसा कोई नहीं। ये जो आयत का ये हिस्सा है ना, ये हमारे अकीदा, हमारा ईमान का हिस्सा है, ये हमारा अकीदा इसके इस पे होना चाहिए। यानी लैसा का मिथली ही शे, क्योंकि ये जो चीज़ है इसके ऊपर ईमान ना होने की वजह से बहुत से ग्रो बने, बहुत से फिरके बने। हम ये ईमान रखते हैं और सहाबा का यही अकीदा था, ताबईन का यही अकीदा था और अहले सुन्ना वल जमा का यही अकीदा कि अल्लाह जैसा कोई नहीं, उसकी मिसाल भी कोई नहीं। और कुछ लोगों ने जो पहले ज़माने में थे, अब मे भी वो फ़िरकों के नाम ना रहे हों, लेकिन सोच आज भी वो वाली चल रही है। एक आदमी जहमी था, उसने अल्लाह ताला की सिफात का इनकार कर दिया, उससे आगे जहमिया फ़िरका वजूद में आया जो अल्लाह ताला की सिफात का इनकार करने वाले थे। वो कहने लगे कि अल्लाह ताला को अगर हम ये मान लें मसलन है कि वो समी है, वो बसीर है, वो आलीम है, तो फिर तो इंसान जैसा ही हो गया। इंसान भी सुनता है, इंसान भी देखता है, तो अल्लाह भी सुनता है, अल्लाह भी देखता है, तो फिर तो इस लिहाजा सारी सिफात का इनकार कर दिया। एक और ग्रोह पैदा हुआ मुआतजिला, हसन बसरी जो थे ना, जो ताबईन में से थे, उनका एक शागिर्द था जिसने उनसे इख्तलाफ किया और अपनी मजलिस अलग कर ली, तो वहाँ से एक मुअतज़िला फिरका पैदा हुआ, अलग हो गए ना। उन्होंने कहा हम अल्लाह ताला को समी मानते हैं मगर वो सुनता नहीं है, हम उसको बसीर मानते हैं मगर वो देखता नहीं है, बस सिर्फ इतनी हद तक कि जैसे वर्ड्स हैं ये, बस सिर्फ कहने के लिए कि वो समी है बसीर है, बस ऐसे हम सुनना देखना नहीं मानते। क्योंकि सुनना देखना मानेंगे तो फिर वो इंसान भी सुनते देखते हैं, और सुनने के लिए कान चाहिए, देखने के लिए आँख चाहिए, तो फिर तो हमने अल्लाह ताला के नऊज़ बिल्ला आँख और कान भी मान लिए। ये ऐसे है उसके कान है, ऐसे हैं फिर इंसानों के ऐसे हो गए, फिर तो अल्लाह के कैसे, अस्तग़फ़िरुल्लाह, इस तरह की चीज़ों में पड़ गए। और इसी तरह एक और ग्रोह पैदा हो गया, वो चोर, उन्होंने कहा कि हम सिर्फ अल्लाह ताला की सात सिफात को मानते हैं, बाकी को नहीं मानते। अशरिया जो फ़िरका था, वो कहते हैं अल्लाह के मोहब्बत को हम नहीं मानते, ना उसके गुस्से को मानते, क्योंकि अगर हम मोहब्बत को माने तो मोहब्बत में तो इंसान दूसरे से मजबूर हो जाता है। अब माँ अपनी औलाद से मोहब्बत करती, मोहब्बत में मजबूर होकर कई चीज़ें कर लेती, और गुस्से को अगर मान लेंगे तो गुस्से की वजह से इंसान आपस से बाहर हो जाता है, तो हम ना ये मानते हैं ना ये मानते हैं। तो अब सहाबा का अकीदा क्या था, और आज हमें भी वो कौन सा अकीदा रखना है कि हम ये कहते हैं کہ ہم اللہ تعالیٰ کی تمام صفات کو مانتے ہیں جیسے اس کی شان کے لائق ہیں. ہم ان کی کوئی تاویل بیان نہیں کرتے, ہم ان کی کوئی تاویل بیان نہیں کرتے کہ وہ ایسا دیکھتا ہے, وہ کوئی ایسا سنتا ہے, اس کی کوئی ایسی ڈسکرپشن بیان کرنا, کیونکہ لیسا کمثلی شیء, اس جیسا کوئی ہے ہی نہیں. تو اس کی سماعت ہے, اس کی بصارت ہے, اس کا علم ہے, اس کے محبت بھی وہ کرتا ہے, وہ الودود بھی ہے, لیکن وہ چیزیں ہماری طرح کی نہیں ہیں کوئی چیز بھی, بلکہ ہماری انسان کی طرح تو چھوڑے کوئی چیز بھی مقابلہ کر ہی نہیں سکتی, اس کی مثال ہی دے ہی نہیں سکتے آپ. تو ہم اللہ تعالیٰ کی اس صفت کو مانتے ہیں لیکن ہم اس کے مشابہ کسی چیز کو قرار نہیں دیتے, اور ہم اس کی تاویلیں بھی نہیں بیان کرتے کہ ہم کہیں اللہ تعالیٰ نے فرمایا اس کا ید ہے, اس کا ہاتھ ہے, تو ہم کہیں نہیں ہاتھ تو اللہ کا ہے ہی نہیں, اگر ہم نے ہاتھ مان لیا تو پھر اس کے بعد ہم نے مان لیا کہ وہ تو ہمارا بھی ہاتھ ہوتا ہے, تو پھر اللہ تعالیٰ کے ہماری طرح ہے, استغفر اللہ, ہم تو ایسے مانتے نہیں. تو لہٰذا ہم ہاتھ کی ڈیفینیشن کر لیں قدرت ہے, اس کی قوت, ہاتھ سے مطلب قوت ہو گئی. نہیں, ہم یہ نہیں کہیں گے, ہم کہیں گے جیسے اللہ تعالیٰ نے فرمایا اس کا ہاتھ ہے تو اس کا ہاتھ ہے, لیکن جیسے اس کی شان کو لائق ہمیں کیا پتا, اس نے بتایا کہ اس کی پنڈلی ہے جیسے اس کی شان کو لائق. تو ہم اس کی کوئی بھی اگزامپل بھی نہیں دیتے, نہ ہم اس کی کیفیت کوئی بیان کرتے ہیں کہ اس طرح سے ہے, کیونکہ لیس کمثلہ شیء, اس پہ ایمان لانا ضروری ہے. ٹھیک ہے, تو اس طرح کے بہت سارے فرقے اس وجہ سے پیدا ہوئے, جب اللہ تعالیٰ کی صفات کے اوپر بات آئی نا, تو اس کے اندر وہ کنفیوز ہوئے اور انہوں نے کہا کہ اگر ہم نے یہ سوچ لیا تو یہ ہو جائے گا, لہٰذا انہوں نے انکار ہی کر دیا. تو ہم ساری صفات کو مانیں گے بھی, ہم یہ نہیں کہیں گے کہ اگر سمیع لکھا ہوا تو یہ تو ایسے ہی لکھا ہوا, جیسے لوگ انسان اپنے نام رکھ لیتے ہیں, کوئی کچھ نام رکھ لیتا ہے, کوئی کچھ رکھ لیتا ہے. مثال کے طور پہ کسی نے نام رکھ لیا اپنا ساجدہ, لیکن وہ کبھی سجدہ ہی نہیں کرتی, کبھی اس نے نماز ہی نہیں پڑھی, تو لیکن ایک صرف نام رکھا ہوا ہے بس, تو اللہ تعالیٰ کے بھی بس ایسے ہی نام ہی ہیں, سمیع, بصیر, یہ بس بس بہت سارے ایسے نام ہیں. ہم ایسے نہیں کہتے, ہم کہتے ہیں اللہ تعالیٰ سنتا بھی ہے, وہ دیکھتا بھی ہے, وہ باخبر بھی ہے, ان میں جو صفات ہیں وہ ہیں, مگر ہم اپنی عقل کو آگے نہیں لے کر جائیں گے اور ہم اس کے آگے کچھ نہیں بولتے کہ وہ کیسے ہے, کیا ہے, کیا کیفیت ہے, یا اس کی کوئی مطلب بیان کرنا اپنی مرضی کے مطلب بنتا دیں, یا اس کی کوئی مثال کہ اللہ تعالیٰ تو ویسا ہے, ویسا کہہ ہی نہیں سکتے, اور نہ ہی ہم انکار کرتے ہیں کسی صفت کا, بس ہم کہتے ہیں لیس کمثلہ شیء, وہ هو السمیع البصیر. اور وہ دیکھیں سبحان اللہ کہ یہ اس حصے کے اوپر نا عقیدے پہ اتنی کتابوں میں بھری پڑی کتابیں, اس صرف پورشن پہ لیس کمثلہ شیء وہ هو السمیع البصیر, پورا ہمارا عقیدے کا کورس جو ہوا تھا وہ اس کے اوپر ہی ساری بات اس میں چلتی رہی کہ دیکھو اللہ تعالیٰ نے بھی آگے وہی صفات بیان کی جن کا یہ انکار کرتے ہیں کہ کیسے ہو سکتا ہے وہ سمیع ہو, کیسے ہو سکتا ہے بصیر. اللہ تعالیٰ نے فرمایا وَهُوَ السَّمِيعُ الْبَصِيرُ, اور وہ سننے والا بھی ہے, دیکھنے والا بھی ہے, حالانکہ لَيْسَ كَمِثْلِهِ شَيْءٌ, نہ اس کا سننا تمہاری طرح, نہ اس کا دیکھنا تمہاری طرح, بلکہ کسی کی طرح بھی نہیں ہو سکتا کیونکہ اس کی کوئی مثال ہی نہیں ہے. سمجھ آ گئی بات, کیونکہ یہ عقیدے سے متعلق ہے, عقیدہ ہمارا بالکل صحیح پرفیکٹ ہونا چاہیے, عقیدے پہ کوئی کمپرومائز نہیں, عقیدے میں کوئی جھول نہیں ہونا چاہیے, عقیدے میں یہ نہیں ہونا چاہیے مجھے پتہ ہی نہیں, نہیں پتہ ہونا چاہیے کیونکہ یہ قرآن کی بات ہے. لَهُ مَقَالِيدُ السَّمَاوَاتِ وَالْأَرْضِ, اس کے پاس ہے کنجیاں آسمان اور زمین کی, یعنی کنجی سے کیا کہ مطلب یہ نہیں کہ کوئی چابیاں گھر پہ رکھی ہیں, مطلب یہ کہ دیکھیں جب کہہ دیا جاتا ہے نا چابی, تو مطلب یہ کہ اس کی کل ملکیت ہے. ہم جیسے ہم سوچتے ہیں کسی جگہ کا تالا ہے, اگر اس کی جس کے پاس چابی ہوگی وہی اس خزانے کا مالک ہوگا. تو اللہ تعالیٰ کے پاس آسمانوں کی اور زمین کی, یعنی جتنی آسمان میں چیزیں ہیں, جتنی زمین میں, سب کی چابیاں اس کے پاس. تو اس کا مطلب ہے کہ مانگا جائے تو پھر اس سے مانگا جائے نا, اس کا مطلب اگر عزت چاہیے تو اس کے خزانے بھی اس کے پاس ہیں, اس کی چابیاں اس کے پاس ہیں. میں آپ کو بتایا نا کہ یہ بھی خزانے بھی مانا کر سکتے ہیں اس کا, یا چابیاں ایک ہی بات ہے. صحت چاہیے, اس کا خزانہ بھی اس کے پاس, رزق چاہیے, اس کا خزانہ بھی اس کے پاس ہے. آپ کو کیا چاہیے, ہر چیز کا خزانہ اس کے پاس ہے. دیکھیں منافقوں کو اللہ تعالیٰ نے فرمایا یہ بات نہیں سمجھ آتی, وللہ العزت ولرسولی وللمؤمنین ولکن المنافقین لا یعلمون. اور دوسری جگہ سورہ منافقون میں وللہ خزائن السماوات والارض, وہاں پہ خزانے کی بات آئی ہے, اللہ کے پاس ہے خزانے آسمان کے اور زمین کے. ولکن المنافقین لا یفقہون, لیکن منافقوں کو سمجھ ہی نہیں آتی یہ بات, اچھا اللہ کے پاس ہے سب کچھ. اچھا جب انسان یہ سوچ لیتا نا اسے ایک اللہ کے پاس ہے, تو پھر منانا کس کو ہے, تعلق کس سے بنانا ہے, قربت کس سے چاہیے, جس سے آپ کو کچھ چاہیے ہوتا ہے, جہاں پہ آپ کی ضرورت ہوتی ہے وہاں پہ ضرور آپ تعلقات بناتے ہیں. یہ کبھی کال کو ضرورت پڑ جائے, جہاں پہ نہیں بھی ضرورت ہو نا, صرف اس لیے جب کسی کو دیکھ لیتے ہیں کوئی بہت بڑے عہدے پہ ہے, اس سے لوگ کیوں اس کے آگے پیچھے ہاتھ باندھے کھڑے ہو جاتے ہیں, کیا وجہ ہوتی, کہتے ہیں کل کو ضرورت پڑے گی. وہ اللہ کے پاس تو سارے ہی خزانے ہیں, اس کے ساتھ تو تمہیں ہر وقت اس کی ضرورت ہے, تم کبھی اس سے بے نیاز نہیں, اس سے تعلق بنانے کی ہرس نہیں, چاہت نہیں, اس کو ضرورت نہیں سمجھتے. یبسط الرزق لمن یشاء ویقدر, جس کا چاہے رزق کشادہ کر دے, جس کا چاہے تنگ کر دے. نہ بکل شیء علیم, اس کو ہر چیز کا علم ہے, کس کا کشادہ کرنا کس کا تنگ کرنا اس کو علم ہے. ہم سوچتے ہیں نا یہ کہ نہیں جی اس کو یہ چیز نہیں ملنے چاہیے تھی, اس کو کیوں مل گئی. اور رزق کے اندر صرف کھانا پینا نہیں ہے, رزق ان تمام چیزوں پہ مشتمل ہے جو اللہ تعالیٰ کی طرف سے انسان کو نعمتیں ملتی ہیں, جس سے زندگی قائم رہتی ہے, وہ سب چیز رزق ہے, چاہے وہ آکسیجن ہے, چاہے وہ پانی ہے. اب اس کو اس رزق شاید سمجھا ہی نہ ہو, ہم تو پیسوں کو سمجھتے ہیں, وہ مفت مل رہی ہے نا اس لیے. تو چاہے وہ پانی ہے, چاہے وہ کھانا ہے, چاہے وہ آکسیجن ہے, چاہے وہ گھر والے ہیں, چاہے وہ صحت ہے, چاہے وہ جو بھی چیزیں, سب رزق ہیں اللہ تعالیٰ, جس کا چاہے کشادہ کر لے, جس کا چاہے نہ پاتا لوگ. ہم کہتے ہیں اس کو کیوں یہ چیز ملی, اس کے پاس صحت کیوں ہے فلاں کیوں بیمار ہو گیا, اس کے پاس پیسے زیادہ کیوں فلاں کے پاس کم کیوں ہے, میرا کیا قصور تھا مجھے یہ چیز نہیں ملی. اولاد بھی رزق ہے, شوہر بھی رزق ہے, رشتہ دار بھی رزق ہے, یہ سب رزق ہے, عزت بھی رزق ہے. تو یہ سارا اختیار اللہ نے اپنے پاس رکھا ہے, کسی کو دیا نہیں کہ تم بانٹتے پھرو, وہ پھیلاتا ہے جس کا رزق وہ چاہتا ہے. پھر ہم رزق لینے کے لیے انہی چیزوں کے لیے ہم جاتے ہیں نا, کبھی اس بابے کے پاس جا رہے ہیں, کبھی کسی درگاہ پہ کھڑے ہوئے ہیں, کبھی کہیں دھاگے باندھ رہے ہیں, کبھی کہیں دیگے چڑھا دیں, یہاں سے ہماری منتیں مرادیں پوری ہوں گی. جب وہ قرآن کچھ کہہ رہا ہے, قرآن کی طرف آئیں گے پڑھیں گے تو سمجھ آئے گی نا, ان کو خوش کرنے میں زیادہ اپنی جان مار رہے ہیں کہ کسی طرح یہ خوش ہو جائیں تو ہمیں یہاں سے اولاد مل جائے گی, یہ خوش ہو جائیں تو ہمیں بچے کی جاب لگ جائے گی, یہ خوش ہو جائیں تو بیٹی کا رشتہ ہو جائے گا. جبکہ اللہ تعالیٰ فرماتا ہے رزق تو دینے والا اللہ, اور میں نے آپ کو بتا دیا رزق میں تو ہر چیز ہی آتی. شرع لکم من الدین ما وصی بہ نوح والذی اوحینا الیک. شرع جس کو ہم کہتے ہیں شریعت بھی اسی سے کہتے ہیں. اچھا ایک پہلے چلے بعد میں آپ کو پھر بتا دوں رزق سے متعلق بات بتانے کی, لیکن اینڈ میں انشاءاللہ اس پہ بات کر لیں گے. شرع کا معنی واضح راستہ متعین کرنا, طریقہ بتا دینا. اللہ تعالیٰ نے واضح کر دیا راستہ دین میں سے, جس کی وصیت اللہ تعالیٰ نے پہلوں کو بھی دی, نوح علیہ السلام کو بھی, اور جس کی وصیت اللہ تعالیٰ نے آپ کو بھی کی, وہی آپ کی طرف بھی کی. یعنی یہاں پہ کیا بیان کیا گیا کہ نبی صلی اللہ علیہ وسلم کوئی نیا دین نہیں لے کر آئے, یہ وہی دین ہے جو, یہ وہی راستہ ہے, یہ وہی طریقہ ہے, وہ جو اللہ تعالیٰ نے نوح علیہ السلام کو دیا تھا, جو پہلے اولو العزم پیغمبروں میں پہلے تھے, رسولوں میں پہلے تھے, اور جس کی وصیت کی ہم نے ابراہیم کو بھی, موسیٰ علیہ السلام کو بھی, یعنی جو تو اولو العزم پیغمبر ان ساروں کا ذکر کر دیا, کیونکہ ان سے آگے بڑی بڑی امتیں وجود میں آئیں, عیسائی, یہودی, بڑی امتیں ہیں جو ان کے آگے پھر ان سے آگے چلیں. تو یہ جتنے پیغمبر آئے ہیں سب ایک دین لے کر آئے. یا اس سے پتہ چلا کہ آدم علیہ السلام سے لے کر آپ صلی اللہ علیہ وسلم تک جتنے پیغمبر آئے سب نے ایک ہی پیغام دیا ہے اور وہ توحید کا پیغام ہے. ہاں جہاں تک شریعت کا تعلق ہے اس کے اندر اختلاف ہوئے، کسی کی نماز دو ہیں ہماری پانچ ہیں، کسی کا روزہ بغیر افطاری کے آگے تک چلتا جاتا ہے، ہمارا بغیر سحری کے ہمارا سحری ہماری ہے، یعنی اس چیز ان احکامات کے اندر تھوڑا تھوڑا فرق آتا رہا، لیکن ایسا نہیں ہے کہ بیسک پیغام میں کچھ مختلف ہو، سب ایک اسلام کا ہی پیغام لے کر آئے. ان سب کو اللہ تعالیٰ نے کیا وصیت کی، کیا ان کی طرف وحی کی، ان اقیم الدین، کہ دین کو قائم کرو. دین میں نے آپ کو بتایا نا، جزا و سزا کو بھی کہتے ہیں، مذہب کو بھی کہتے ہیں، اطاعت کو بھی کہتے ہیں. ان الدین عند اللہ الاسلام، اللہ کے نزدیک دین اسلام ہی ہے، سب انبیاء کا دین اسلام تھا. تو تمام انبیاء کو اللہ تعالیٰ نے یہی وصیت کی تھی، تلقین کی تھی کہ توحید کا پیغام لے کر جاؤ. اور اسی لیے ہم دیکھتے ہیں، ہم نے سورہ بقرہ میں پڑھا تھا نا کہ ابراہیم علیہ السلام اور یعقوب علیہ السلام نے اپنی اولادوں کو بھی یہ وصیت کی کہ آپ اس مسلمان رہنا، اسلام پہ رہنا. وَوَصَّى بِهَا إِبْرَاهِيمَ بَنِيَّ وَيَعْقُوبَ، انہوں نے بھی اپنے بیٹوں کو یہ بھی کہا اور انہوں نے بھی. اب نوح علیہ السلام کے بارے میں بھی آتا ہے کہ انہوں نے بھی اپنے بیٹے کو مرتے وقت وصیت کی تھی کہ میں تمہیں دو باتوں کی وصیت کرتا ہوں، دو سے منع کرتا ہوں. کیا؟ ایک پہلی بات کیا، لا الہ الا اللہ کا اقرار کرتے رہنا. اگر ساتوں آسمان اور ساتوں زمینیں بھی ایک پلڑے میں ڈال دی جائیں، دوسرے پلڑے میں لا الہ الا اللہ ڈال دیا جائے، لا الہ الا اللہ کا پلڑا جھک جائے گا، ساتوں آسمان اور ساتوں زمینیں ایک کڑے کی شکل میں آ جائیں تو لا الہ الا اللہ اس کو بھی توڑ دے گا. لا الہ الا اللہ کتنی بڑی بات ہے. اور دوسری وصیت کیا کی کہ سبحان اللہ و بحمدی کا ورد کرتے رہنا، یہ ہر چیز کی نماز ہے اور اس کے ذریعے مخلوق کو رزق ملتا ہے. اور دو چیزوں سے منع کیا، شرک اور تکبر سے. تو یہ ہمیں پتہ چلتا ہے کہ تمام پیغمبروں نے اپنے لیے ہی نہیں، صرف اپنی اولادوں کے لیے بھی اس چیز کی حرص کی کہ وہ توحید کے اوپر ہی رہیں. دین کو قائم کرنا یہی ہے، اللہ کی توحید اور اس کی اطاعت. اقیم الدین میں یہ دونوں چیزیں آ جاتی ہیں کہ توحید کا پیغام، توحید پہ قائم رہنا اور دین پہ عمل کرنا، اللہ تعالیٰ کی اطاعت کرنا، جو اس نے حکم دیا اس کے مطابق چلنا، جن چیزوں سے روکا ہے ان سے رک جانا. ولا تتفرقوا فی، اور اس میں فرقہ فرقہ نہ ہو جانا، اس میں نہ اختلاف کرنے بیٹھ جانا، اس میں الگ الگ نہ ہو جانا، یعنی شرک نہ کرنا لگ جانا. توحید میں اگر انسان کچھ اوپر نیچے کر دے گا تو پھر فرقے ہی بنیں گے نا. کسی نے عیسیٰ علیہ السلام کو بنا لیا اپنا خدا، کسی نے عزیر علیہ السلام کو بیٹا بنا دیا، کسی نے کچھ کرنے، تو تفرقے بن گئے نا. اگر سب یہ خدا کو ماننے شروع ہو جائیں تو یہ تو ختم ہی ہو جائے تفرقہ. تو یہ تو بڑا ہے. اب جو ہم جن چیزوں کو ہم کہتے ہیں نا فرقے فرقے بنے ہوئے آج کل، وہ تو چھوٹی چیزوں کے اندر ہے نا، کسی نے کچھ کہہ دی، کسی نے سب. اگر سب کا ایمان تو اللہ پہ، سب ہیں تو مسلمان ہی، وہ بھی نہیں ہونے چاہیے. لیکن انسان جہاں پہ عقل سمجھ رکھتا ہے وہاں پہ ظاہر ہے اس طرح کا اختلاف تو ہو ہی جاتا ہے. کسی نے کسی طرح سے سمجھا، کسی نے کسی طرح سے کسی کسی چیز کو سمجھا، بیس سیم ہی ہے، حدیث سیم ہوتی ہے، اس سے آگے کسی نے کوئی مسئلہ نکالا، کسی نے کوئی نکالا. لیکن اصل دین کو نہیں چھوڑنا، جو اصل توحید کا پیغام ہے اس کو نہیں چھوڑنا، اس میں کچھ اوپر نیچے نہیں ہونا چاہیے. کبر علی المشرکین ما تدعوہم الیہ، مشرکوں کے لیے بہت یہ مشکل بات ہے جس کی طرف آپ ان کو، بہت بھاری ہے ان کے اوپر جو اس کی طرف آپ بلاتے ہیں. آپ صلی اللہ علیہ وسلم کس چیز کی طرف بلاتے تھے؟ توحید کی طرف نا. لیکن مشرکوں کے لیے یہ بات ماننی بہت مشکل ہے. اور آج بھی جو لوگ توحید کو پسند نہیں کرتے، کہتے ہیں اور کسی ٹاپک پہ بھی بولو، توحید پہ نہ بولو. کیونکہ اگر آپ یہ کہہ دیں گے کہ بھی نہیں، آپ ایسے جا کے وہاں پہ نہ مانگا کریں، ایک اللہ سے مانگے، تو وہ تو پھر نہیں بھائی، یہ تو صحیح نہیں ہے، آپ تو وہابی ہیں، آپ جائیں کہیں اور جائیں، آپ یہاں پہ نہیں آپ نے بات کرنی. تو یہ تو توحید آپ کی سیدھی ہونی چاہیے. مشرکوں پہ یہ بھاری گزرتا تھا، یہ توحید کا پیغام نہ دو، باقی आप कहते रहें बेशक के अच्छे इंसान बन के रहो, लोगों की मदद किया करो, सच बोला करो, ये जितने मर्जी भाषण दें लेकिन तौहीद के ऊपर ना बात करें। ऐसे लोगों को ये बहुत भारी लगती है। अल्लाह अकबर, अल्लाह यजतबी इलैहि मन यशा, अल्लाह ताला खींच लेता है अपनी तरफ जिसको चाहता है, अल्लाह ताला चुन लेता है जिसको चाहता है, पसंद कर लेता है जिसको चाहता है। इजतबा में सारी चीज़ें आ गई, इख्तियार कर लेता है जिसको चाहता है। तो अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम को चुना था नबुवत के लिए। ये लोगों को ये भी बहुत एतराज़ था कि इनको क्यों नबुवत मिली है, किसी और बड़े सरदार को क्यों नहीं मिल गई। तो ये अल्लाह ताला का चुनाव है। हदीस में आता है अल्लाह ताला ने बंदों के दिलों पे नज़र डाली और दिलों में सबसे बेहतरीन दिल आप सल्लल्लाहु अलैहि वसल्लम का पाया, तो अल्लाह ताला ने आपको अपने लिए मुंतखब फरमाया और पैगंबरी का शर्फ दिया। और फिर कल्बे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बाद अल्लाह ताला ने अपने बंदों के दिलों पे नज़र डाली, तो नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबा के दिलों को सबसे बेहतरीन पाया, चुनांचे अल्लाह ताला ने उनको अपने नबी के वज़ीर बनाया। तो ये जो हम बड़ी ख्वाहिश करते ना, हम उस ज़माने में होते, हम ऐसे होते, इसका मतलब हमारे दिल इस काबिल नहीं थे। अल्लाह ताला ने अपने नबी के सहाबा को भी खुद चुना है, वो खुद ऐसे ही नहीं बन गए उनके सहाबी, अल्लाह ताला का चुनाव था अपने नबी के लिए। हत्ता कि आप सल्लल्लाहु अलैहि वसल्लम की जो बीवियां भी बनी वो भी अल्लाह ताला का चुनाव था। तो अल्लाह ताला खुद चुनता है जिसको चाहता है, अल्लाह ताला खींच भी लेता है जिसको अपनी तरफ चाहता है, खींच लेता है। वह यहदी इलैहि मन युनीब, और हिदायत देता है अपनी तरफ जो रुजू करता है। तो दो ही तरीके होते हैं, या तो इंसान खुद रुजू करता है या अल्लाह ताला चुन लेता है। चुनता भी ऐसे ही नहीं है, दिलों को देखता है। इसका मतलब दिल जितने पाकीज़ा होते हैं, दिलों के अंदर जितनी बंदों की खैरख्वाही होती है, जितने दिल नरम होते हैं, जितने दिल अच्छे होते हैं, अल्लाह ताला चाहता है तो उनको चुन लेता है। और बाज़ लोग वो खुद अल्लाह की तरफ जस्तजू करते हैं, रुजू करते हैं। ये दो तरीके हैं ना अल्लाह की तरफ आने के, एक तो अल्लाह ताला ने खुद चुन लिया, एक इंसान इतनी तलब रखता है, इतनी जस्तजू रखता है तो अल्लाह ताला उसको अपना रास्ता दिखा देता है। यहदी इलैहि मन युनीब वमा तफरकू इल्ला मिन बादी मा जाअहुमुल इल्मु बगयन बैनहुम। ये पहले बहुत दफ़ा यही आ चुका है, यही बात कि लोगों ने इख्तलाफ नहीं किया मगर इसके बाद के इल्म आ गया। इसका मतलब है कि ऐसा नहीं था कि उनको पता ही नहीं था, इल्म आने के बाद लोग इख्तलाफ करते हैं। ये सबसे वर्स होता है कि इल्म है भी, एक तो होता है ना कि पता ही नहीं है तो इख्तलाफ किया तो चलो उसको कोई बता देगा तो समझ जाएगा, लेकिन जब इल्म के बाद इख्तलाफ होता है तो वो कहते हैं हमें तो खुद ही पहले पता है, हमें तो सब कुछ पता है, आप हमें क्या बताएंगे। वो इख्तलाफ जो होता है तो फिर वो ज़िद की वजह से होता है असल में, ऐसा नहीं होता उनको पता नहीं, वो ज़िद होती है, फिर मान के ही नहीं देते, अड़े रहते हैं इख्तलाफ पे। अच्छा, दूसरी क्या वजह होती है, जाह की तलब, कि अब मैं ही अपनी दुकान चमकानी है तो ज़ाहिर है मैं यही कहूँगा ना कि भाई ये मेरा तरीका सही है, वो सारे गलत हैं, ताकि फिर लोग मेरे पास आएंगे। अगर ये कह दिया कि सारे ही ठीक हैं, वो भी ठीक है, तो फिर तो लोग उसके पास चले जाएंगे। तो अपनी अलग एक मस्जिद खड़ी कर देना, अपने अलग एक दुकानदारी है ये भी, एक यानी इसको कहेंगे एक कारोबार ही बना लिया हुआ। इस तरह से हम अपने मफाद को प्रोटेक्ट करते हैं। तो ये तफरका कब आया, जब इल्म आ चुका था, उसके बाद लोगों ने ज़िद की वजह से, बग़यम बैनहुम, ज़िद की वजह से लोगों ने तफरका डाला जब इल्म आ चुका था। तो इल्म आने के बाद होना तो ये चाहिए कि इनको, इंसान को हिदायत मिल जाए, लेकिन यु दिल्लु बिही कसीरा व यहदी बिही कसीरा, इसी से लोग गुमराह भी हो जाते हैं और इसी से लोग हिदायत भी पा जाते हैं। जब इल्म आने के बाद भी इंसान के अंदर से तकब्बुर ना जाए, मुझे बहुत पता है, अगर ज़िद्दी ना जाए मैं सही कह रही, तो फिर वो तफरके ही पड़ेंगे। फिर इल्म आने के बाद होना तो ये चाहिए कि इंसान झुक जाए, इंसान अपनी मर्जी और अपनी बात को छोड़ दे और अल्लाह की बात को मान ले, तभी इल्म नाफ़े है ना। तो अल्लाह ताला ने फरमाया वलौला कलिमतुन सबकत मिन रब्बिका इला अजलिन मुसम्मा लक़ुदिया बैनहुम, अगर अल्लाह ताला ने पहले से ये बात तय ना कर ली होती कि एक वक्त मुकर्रर तक अल्लाह ताला ने मोहलत देनी थी तो इनके दरमियान फैसले कर देता। सब ये जिस चीज़ों में इख्तलाफ कर रहे हैं, कोई कितने फिरके बना हुआ है, कोई कोई कितने इख्तलाफ आते हैं ना, अल्लाह ताला ने सारे फैसले कर देने थे, लेकिन अल्लाह ताला ने एक वक्त मुकर्रर रखा हुआ है। वो फैसलों का दिन आएगा, सबको पता चल जाएगा कौन हक पे था कौन बातिल। वइन्नल लदीना उरिसुल किताबा मिन बादिहिम लफी शक्किम मिन्हु मुरीब। देखिए यहाँ पे शक भी आया और मुरीद भी आया। तो जो लोग किताब के वारिस बनाए गए, इससे दो मुराद हैं, या तो ये अहले किताब यहूदो नसारा ये शक में पड़ गए थे ना, इनका शक क्या था, इनके किताबें चूंकि चेंज हो गई तो इनको ये शक था पता नहीं ये कौन सी बात अल्लाह की तरफ से है और कौन सी बात हमारे उलमा ने डाली हुई, कौन से उलमा के कॉल हैं, बुजुर्गों के कॉल हैं, सब मिक्स हो गया, तो वही शक में पड़े रह गए। तो ये वारिस बने पिछली उम्मतों के ना, उरिसुल किताब का मतलब है पिछली उम्मतों के ये वारिस बने, तो ये शक में उनके बाद हो गए। और अगर मुशरिकीन मक्का लिए जाए तो ये पिछली उम्मतों के बाद अब इनको इनके पास किताब आई है और ये शक में पड़े हुए कि पता नहीं ये अल्लाह की तरफ से भी है या नहीं, पता नहीं ये सच्चे रसूल हैं कि नहीं। तो पहले हमें कह दिया गया ना तफरका ना डालो, तो यहाँ पे बता दिया गया हमें इस आयत में तफरके की वजह ये नहीं है कि इनको एक्सप्लेन नहीं किया गया, इनको पता नहीं है, इनको इल्म इनके पास आया ही नहीं, अल्लाह ताला ने सही बात इनको बताई नहीं, ये नहीं है। इल्म आ गया फिर तफरका, और यहूद के अंदर भी यही हुआ था, इल्म के बाद तफरका पैदा हुआ, बस एक दूसरे को नीचा दिखाना है ना, खुद अपने आप को बस ऊपर कर लेना, बगी यही होती है ना, अपने आप को ऊपर करने की चाहत, सरकशी, हमारी बस बड़ाइयाँ हो जाएं। और आज मुसलमानों में तफरके की वजह भी यही है, हमारे इमाम हमारे जो बड़े हैं हमारे शख्सियत परस्ती भी है ना, इस वजह से भी हमारे मौलाना ने ये कह दिया, हमारे उसने ने ये कह दिया। अब ये जो अगली आयत है, ये एक आयत के अंदर 10 मुख्तलिफ अहकाम है, अलग अलग हुक्म है, जैसे आयतुल कुर्सी है ना उसमें आपने देखा है छोटे छोटे पोर्शंस है, अलग अलग हर पोर्शन है डिस्क्राइब कर रहा है अल्लाह ताला की अजमत को, इस तरह ये अलग अलग हुक्म है। फलिदालिका फदाउ, बस इसलिए आप दावत दो, यानी आप तफरकों को छोड़ के दावत दें लोगों को, और किस चीज़ की दावत, वही जो दीन नूह अलैहिस्सलाम के पास आया और दूसरे पैगंबरों के पास। तो सबसे पहले कहा गया फलिदालिका, ये यानी ये जो बात गुजर चुकी है कि एक ही वही आई, एक ही पैगाम आया, उसकी तरफ आप दावत दें, आपको ये हुक्म दिया गया। वस्तकिम कमा उमिरता, वस्तकिम और कायम रहो जैसे कि आपको हुक्म दिया गया, यानी इस दीन के ऊपर आपने कायम रहना, चाहे किसी को पसंद आए या ना आए, जिसकी तरफ आप की तरफ वही की गई है, इस दीन को आपने पकड़े रखना है, तौहीद पे जमे रहना, कोई कॉम्प्रोमाइज नहीं करना, या कोई जितनी भी मुखालफत हो आपने जम जाना। इस्तकामत बहुत ज़रूरी है, इस्तकामत के ऊपर ही अल्लाह ताला की तरफ से वादा है कि अल्लाह ताला ने फरमाया ना कुरान पाक में, इन्नल लदीना कालू रब्बुना अल्लाह ثُمَّ اسْتَقَامُوا تَتَنَزَّلُ عَلَيْهِمُ الْمَلَائِكَةُ, बेशक वो लोग जो कहते हैं हमारा रब अल्लाह है, फिर उसके ऊपर जम जाते हैं, उनके ऊपर फरिश्ते उतरते हैं और फरिश्ते उनको क्या कहते हैं, अल्लाह तखाफू वला तहज़नू वबशिरू बिलजन्नति अल्लती कुंतुम तुआदून, तुम डरो ना गम ना करो, सुनो खुशखबरी उस जन्नत की जिसका तुमसे वादा किया जाता था। बाज़ कहते हैं दुनिया में भी फरिश्ते आते हैं और इस तरह ईमान वालों को तसलियाँ देते हैं, जो कहते हैं हमारा रब अल्लाह है फिर इस पर जम जाते हैं। बस कहते हैं आखरत में यानी जूं ही मौत होगी तो ये खुशखबरियां लेके फरिश्ते उनके पास आ जाएंगे, सुभान अल्लाह। लेकिन ये तब है जब इंसान जम जाए, ये नहीं कि एक दिन कुछ दूसरे दिन कुछ रंग बदलता रहे, नहीं, इस्तकामत कि किसी चीज़ में भी इस्तकामत के साथ आप नहीं चलेंगे तो वो उसका कोई फायदा नहीं होगा। आप बच्चा पढ़ाई करता है जब तक वो उसका इम्तिहान नहीं हो जाता, अगर वो पढ़ाई छोड़ देगा बीच में तो उसका कोई फायदा नहीं है, जो पिछली ही थी वो भी गई। आप खाना पका रही हैं, आपने आधा पकाया आधा छोड़ दिया, इस्तकामत से आप नहीं रही, मुकम्मल नहीं उसको किया, तो वो खाना किसी के काम का नहीं रहेगा। इस्तकामत, और कब तक इस्तकामत रखनी है? जब तक मौत नहीं आ जाती। आपसे सलम ने फरमाया ना, कहो आमंतु बिल्लाही सुम्मा इस्तकिम, कहो मैं ईमान लाया अल्लाह पर, फिर कायम रहो उस पे, फिर उसके ऊपर जमे रहो। तो जमना जरूरी है। और चाहे अब आप देखिए ये कोर्स कर रहे हैं, अब आप एक दिन एक कोर्स में जाएं, दूसरे दिन आप उठ के किसी और कोर्स को शुरू करते हैं, फिर तीसरे दिन किसी और कोर्स को, क्या फायदा होगा? ये समझना चाहिए कि हर चीज में इस्तकामत इंसान को फायदा देती है। तो आप खुद भी इस दीन पे कायम रहें, इसकी ही आपने दावत देनी है। वला तत्तबे अहवाहुम, ये तीसरा हुक्म है, आपने इन मुशरिकों की ख्वाहिशात के ऊपर नहीं चलना। जैसे ये चाहते हैं अच्छा आप कॉम्प्रोमाइज़ कर लें, अच्छा आप थोड़ा सा हमारा दे लें, कुछ हम आपका सुन लेते हैं, नहीं। वकुल आमंतु बीमा अनज़लल्लाहु मिन किताब, और कह दीजिए, यानी आप ऐलान भी कर दें, आप जो तौहीद है ना इसका इजहार और इसको बयान कर देना, इसका भी हुक्म दिया गया कि आप पे जो वही आती है, आपने पहले तो खुद उसके ऊपर अमल किया ना, फिर उस पे जम भी गए, फिर किसी की बात इस बारे में नहीं सुनी, किसी की ख्वाहिशात पे नहीं चले, और फिर कह भी दें कि मैं ईमान लाया उस पे जो अल्लाह ने नाजिल किया किताब में से, मेरा तो दीन यही है, मैं तो इसके ऊपर ईमान रखता हूँ। तो जो अल्लाह की किताब है उस पे ईमान रखना, लोगों की इंटरप्रिटेशंस पे नहीं। वह उमिर तू, और मुझे हुक्म दिया गया है क्या, ले आदेला बैनकुम, कि मैं अदल करूं। अदल क्या चीज होती है? हकदार को उसका हक देना, जितना उसका हक बनता है वो पूरा पूरा देना, कि मैं अदल करूं तुम्हारे दरमियान। अल्लाहु रब्बुना व रब्बुकुम, अल्लाह हमारा भी रब है और तुम्हारा भी रब है, चाहे तुम ना मानो। यही दावत देनी चाहिए गैर मुस्लिमों को भी, कि अल्लाह हमारा भी रब और तुम्हारा भी रब अल्लाह ही है, ये नहीं कि तुम्हारा रब कोई और है, तुम्हारे कहने से वो तुम्हारा रब नहीं बन जाता। लना आमालुना वलकुम आमालुकुम, हमारे लिए हमारे अमल है और तुम्हारे लिए तुम्हारे अमल। यानी आखिर में इंसान ये कहता है कि ठीक है, अगर तुम नहीं मानते तब भी तुम अपने कुफर को, कुफरिया अमाल को भुगतोगे, और हमारे साथ हमारे अमाल है। ला हुज्जतु बैनना व बैनकुम, कोई झगड़ा नहीं हमारे दरमियान और तुम्हारे दरमियान, यानी कोई बहस नहीं, कोई झगड़ा नहीं। अब देखें ना कितनी अच्छी बात कही, कि आपने उनके साथ झगड़ना नहीं है, उनके साथ बहसें नहीं करना शुरू कर दें, इसकी ज़रूरत ही नहीं। झगड़ों से, बहसों से इंसान परहेज करे तो बेहतर है, कोई आर्गुमेंट नहीं, और कोई मजबूर भी नहीं करना। ठीक है फिर तुम्हारे अमल तुम्हारे साथ हमारे अमल, लेकिन ये तब होगा जब पूरा एक्सप्लेन कर दिया जाएगा। ये नहीं कि पहले दिन ही गए आप नहीं माने, अच्छा जी लाना मालू ना वाला कुमा मालू कुम, बस खत्म, ये नहीं करना। और अदल और इंसाफ देख लें, मैं अदल करूं तुम्हारे दरमियान, ये भी काफिरों को कहा जा रहा है, चाहे वो काफिर ही क्यों ना हो, अदल करना, चाहे अपने खिलाफ ही बात क्यों ना जा रही हो, अदल करना है। मुझे अदल का हुक्म दिया गया, और इस्लाम की ये शान है कि इसके अंदर अदल के ऊपर इतना जोर दिया गया है, कि उलमा कहते हैं कि अगर मुसलमान और काफिर में भी कोई झगड़ा हो जाए ना, तो काजी के ऊपर जरूरी है कि दोनों के दरमियान अदल करें। ये नहीं कि मुसलमान है तो मैं इसकी साइड लूं, इनकी तरफ देखे तो एक जैसा देखे, उनसे बात करे तो बात में भी काफिर से सख्ती से बात ना करे, नफरत से बात ना करे, एक जैसी बात दोनों उसके साथ करे, जैसे मुसलमान से करा वैसी उससे करे। और हम देखते हैं कि कितनी मिसालें अदल की हैं तारीख में, इस्लामी तारीख में, कि इनके अदल की वजह से कई लोग मुसलमान हो गए। इतना इम्प्रेस किया उस चीज़ ने कि बात इंसाफ की, अगर जुल्म कर रहा है कोई मुसलमान भी तो वो गलत है, ये नहीं कि वो मुसलमान है इसलिए हम क्या करें, अब हम तो नहीं इस तरह से कह सकते, नहीं, यही तो अदल की बात है। चाहे कोई भी है, मुसलमान क्या और क्या अपना रिश्तेदार और क्या अपना आप भी हो, तो इसमें ना अमीर को देखा जाएगा ना गरीब को, अदल सब के लिए। और फिर हमारा रब तुम्हारा रब अल्लाह है, ये कॉमन ग्राउंड, फिर ठीक है, तुम्हारे लिए तुम्हारे अमल, हमारे लिए हमारे अमल, क्योंकि हम किसी को भी ज़बरदस्ती करके इस्लाम में नहीं लाते। और यहाँ से ये पता चल जाता है इस्लाम तलवार के ज़ोर पे नहीं है पहला, और ना ही इस्लाम कहता है कि तलवार किसी तलवार की नोक पे किसी को इस्लाम ला के दो, ये तो कह दिया गया हमारे अमल तुम्हारे साथ, तुम्हारे अमल तुम्हारे साथ। हमारा तो दीन ही हमें ये सिखाता है कि ज़ोर ज़बरदस्ती है ही नहीं, किसी को इस्लाम लाने के ऊपर ज़ोर ज़बरदस्ती नहीं आप कर सकते। और ये भी पता चलता है कि इसका मतलब काफरों का अमल हमारे से अलग होना चाहिए और होगा, अगर सेम ही है हमारा अमल भी और उनका अमल भी, तो कहीं तो गड़बड़ है ना, क्योंकि कुरान तो कहता है ना आमालू ना वलकुम आमालकुम, और अगर दोनों एक जैसे अमल कर रहे हैं बिल्कुल कोई फर्क ही नहीं, क्योंकि मुसलमान उनसे इतने मरवूब हैं, इतने इम्प्रेस हैं, ये हर चीज उनकी ले ली है, तो कैसे कहेंगे लना मालू ना वाला कुमार मालू को। और तो हमारा तुमसे कोई झगड़ा तो है नहीं, अल्लाहु यजमाउ बैनना, अल्लाह जमा करेगा हमारे दरमियान, ये नौवीं बात, व इलैहिल मसीर, और उसी की तरफ लौटना, वहाँ पे सारे झगड़ों के फैसले हो जाएंगे। वल्लदीना युहाजूना फिल्लाह, और वो जो अल्लाह के बारे में झगड़ते हैं, मिम बादी मस्तुजीब लहू, इसके बाद के लब्बैक कह दी गई उसके लिए, यानी इसके पहले इसके बाद के लोग मुसलमान हो गए हैं फिर भी उनके पीछे पड़े हुए, फिर भी उनसे झगड़ते हैं, फिर भी उनकी जान मुसीबत में डाली हुई, उनको रहने ही नहीं दे रहे चैन से, क्योंकि उस माहौल के अंदर तो क्या हो रहा था, कोई भी मुसलमान होता था तो उसके लिए एक आफत आ जाती थी। तो अल्लाह ताला ने फरमाया वो लोग जो झगड़ते हैं अल्लाह के बारे में, इसके बाद के इस बारे में किसी ने लब्बाई कह दी भी है, जवाब दे दिया भाई, यानी उसने उसको कबूल कर लिया पैगाम को, हुज्जतुहुम दाहिदतुम इंद रब्बिहिम, उनकी हुज्जत जायल होने वाली है उनके रब के पास। क़यामत के दिन जब खड़े होंगे ना तो तब पता चलेगा कि उनकी जो बातें थी वो तो सिर्फ शैतानी बातें थी और कुछ नहीं थी, क्योंकि अल्लाह के बारे में झगड़ते हैं ईमान वालों से जब, तो ये अल्लाह ताला को बहुत गज़ब कर ना कर देने वाली बात है। वअलैहिम ग़ज़बुन वलहुम अज़ाबुन शदीद, उनके लिए गज़ब भी है अल्लाह का और उनके लिए अज़ाब शदीद भी है। अब इस सिफत का भी इनकार कर देते हैं ना वो कि अल्लाह ताला को तो गज़ब नाक होता ही नहीं, क्योंकि वो सोचते हैं कि जैसे हम गुस्से में आके कुछ भी कर देते हैं उल्टा सीधा, हमें तो पता ही नहीं चलता कि गुस्से में कह क्या रहे, तो ऐसा अल्लाह के लिए नहीं है, लैसा कम इसलिए शही। तो बाद में इससे मुराद यहूद और नसारा लिए हैं कि वो भी मुसलमानों से झगड़ते थे ना, हमारे नबी बेहतर हैं, हमारा दीन बेहतर है, हमारा ये बेहतर है, तो फिर उनकी कोई हुज्जत अल्लाह के हाँ कोई काम नहीं आनी, ज़ायल हो जाएगी वो दलीलें जो देते हैं। अल्लाहुल्लज़ी अंज़ला अल-किताब बिल-हक़ वल-मीज़ान, अल्लाह ताला ने नाजिल की है किताब भी, अल-किताब, अल-किताब से मुराद है किताब जिन्स की फॉर्म में आई है, नहीं है, जितनी भी किताबें आसमानी किताबें आई हैं वो अल्लाह की तरफ से नाजिल हुई और हक के साथ नाजिल हुई, यानी बामकसद भी हैं और उनके साथ सच्ची बात है। और मीज़ान भी अल्लाह ने नाजिल किया, मीज़ान से मुराद क्या है, अदल व इंसाफ, ये भी अल्लाह ताला की तरफ से अदल व इंसाफ होना चाहिए। और मीज़ान तराजू को भी कहते हैं, आपको पता है हम तराजू को मीज़ान कहते हैं, वो भी अल्लाह ने नाजिल किया, यानी तमाम अम्बिया जो थे वो किताब भी और मीज़ान के साथ उन्होंने तबलीग की है। ताकि लोगों के अंदर इंसाफ को कायम करें। सबसे बड़ा इंसाफ तो है ही ये कि एक अल्लाह है, ये जुल्म है कि जब उसके साथ शरीक ठहराया जाए। वमा युद्रीका अल्लाह साअत करीब, और तुम्हें क्या पता हो सकता है कि क़यामत करीब ही हो। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया ना कि मैं और क़यामत तो ऐसे भेजे गए, दो अपनी उंगलियाँ जोड़ के बता दिया कि मैं और क़यामत इतने करीब हैं, तो क़यामत तो इतनी करीब है। इस तरह एक बंदे ने पूछा कि या रसूलल्लाह क़यामत कब कायम होगी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारी उसके बारे में क्या तैयारी है। उसने कहा कुछ ख़ास तो नहीं सिवाय इसके कि मैं अल्लाह और उसके रसूल से मोहब्बत करता हूँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया फिर तुम जिसके साथ मोहब्बत करते हो उसी के साथ होगे। तो अभी ये देखें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको किस चीज़ की तरफ तलकीन की कि आप ये ना सोचो कि क़यामत कब आएगी, पता नहीं अभी आएगी कि 100 साल बाद आएगी, ये देखो कि मैंने तैयारी क्या करनी है। आपकी तैयारी होनी चाहिए, आप तैयारी पर तवज्जो दो, ना कि ये कि टाइमिंग क्या होगी। तो हमारी भी दिलचस्पी ज़्यादा इसी पे होती है ना, क़यामत आने वाली है कि नहीं आने वाली, कब आनी है पता नहीं क़यामत, तो तैयारी हमने क्या की, क्योंकि हमारी मौत के साथ तो हमारी तो क़यामत शुरू हो जानी है ना। और चाहे कल मौत आ जाए हमारे, हमारी बला से अब क़यामत चाहे 1000 साल बाद आए या परसों आ जाए, हमने अगर हमारी मौत कल आ गई तो बस हमारी तो क़यामत शुरू हो गई, क्योंकि हिसाब के हिसाब तो शुरू हो गया ना, हमारा मरते ही शुरू हो गया। अल्लाह अकबर। तो अल्लाह ताला ने यहाँ से पता चला कि किताबें भी दुनिया में उतारी हैं और मीज़ान भी उतारा है। किताबों के साथ मीज़ान का जिक्र आया, और ये बहुत अहम बात है, क्योंकि इससे पता चलता है ना हमें कि मीज़ान कितना ज़रूरी है, अदल कितना ज़रूरी है। और हर जगह पे अदल, चाहे घर में है, रिश्तों में है, दुकान पे बैठे में, जॉब पे हैं, कहीं पे भी हैं, सफ़र कर रहे हैं या हाजर में हैं, हर जगह पे आदल करना। और देख लो कि फिर तुम्हें क्या पता कि शायद क़यामत करीब ही हो, यानी एक इंसान को ये याद दहानी कराई गई कि इस चीज़ का सवाल होगा। जब आपके पास मीज़ान आया था, अल्लाह ताला ने आदल के साथ फ़ैसले फरमा दिए ना सबके, हम कुछ समझते हैं, हम अपने रिवाज और हम अपने दौर के चीज़ों को समझते हैं कि ये बस अदल इंसाफ है, वो अदल इंसाफ नहीं। अदल के फैसले तो अल्लाह ताला ने फरमाए किसको कितना हक देना है, ये अल्लाह ताला ने बता दिया, ये अदल है। यस्ताजिलू बिहा अल्लज़ीना ला युमिनूना बिहा, जल्दी इसमें कौन करता है, क़यामत की जल्दी वो करते हैं जो ईमान नहीं रखते, उनको जल्दी होती है। ईमान वालों का क्या हाल होता है, वल्लज़ीना आमनू मुशफ़िकूना मिनहा, ईमान वाले तो इतना डरते हैं इससे, उनके सामने तो क़यामत का ज़िक्र जब आता था और वो उस चीज़ को, क्योंकि वह यालमूना अन्ना हल हक, कि वो उनको पता है ना कि ये हक है, ये आनी है, ये सच है, और क़यामत जब आएगी वो इस कदर खौफज़दा होते थे कि वो इस चीज़ को, इस चीज़ की वजह से, जैसे अभी मैंने आपको बयान किया कि फ़रीकुन फिसाइर को यही बात ने उन सहाबी को बीमार कर दिया था, और वो रो रहे हैं कि मुझे नहीं पता कि मैं किस में होता हूँ। इसलिए कि वो लोग जानते थे, समझते थे इस चीज़ को कि क़यामत कितनी बड़ी चीज़ है, अल्लाह ताला के आगे खड़े होना और हिसाब किताब देना मामूली बात नहीं है, उस दिन पता नहीं हमारा क्या बनेगा, ये चीज़ उनको डराती है। और जो दूसरे हैं वो इसकी जल्दी इसलिए मचाते हैं कि वो तो मजाक में उन्होंने बनाया ना, अच्छा फिर ले आओ ना वो क़यामत जिसके तुम हमें हर रोज़ धमकियाँ देते, लाओ लाओ क़यामत तो दिखाओ, फिर लाते क्यों नहीं हो, वो जल्दी मचा रहे हैं। और ईमान वालों का हाल ये कि वो डरते हैं, इससे पता चलता है कि क़यामत से डरना ये ईमान की निशानी है। यहाँ पे क्योंकि कहा गया ये ईमान वाले ही ऐसे करते हैं, ईमान वाले ना डर नहीं होते, ईमान वाले ये नहीं कहते ले आओ क़यामत। आप सल्लल्लाहु अलैहि वसल्लम तो कितनी दुआएँ मांगा करते थे ना क़यामत के दिन के अज़ाबों से बचने के लिए भी, उस दिन की तंगी से दुनिया की भी और आखरत की, कैसे حضرت عثمان جن کا اتنا بڑا مرتبہ ہے، ذو النورین، دو نوروں والے، آپ صلی اللہ علیہ وسلم کے داماد، عشرا مبشرہ میں سے جو ہیں، قبر کو دیکھتے تھے اس قدر روتے تھے اور فرماتے تھے یہ آخرت کی منزلوں میں سے پہلی منزل، اس سے جو پار ہو گیا وہ آگے بھی پار ہو جائے گا، اس میں ہی جو رہ گیا تو پھر آگے کا کیا. وہ نا قیامت کو سمجھتے تھے، وہ ان چیزوں کو، ان چیزوں کی سویرٹی سے واقف تھے، اس لیے ان کی یہ حالت ہو جاتی تھی کہ حضرت عمر ہے تو ایسی آیتیں جب پڑھ رہے ہیں جہنم کی تو ایسا روتے تھے جیسے ہنڈیا کھولتی ہے، اس طرح آگے امامت کرا رہے ہیں اور ان آیتوں کو پڑھ کے ایسے رو رہے ہیں، حالانکہ حضرت عمر کتنے مضبوط انسان تھے. آپ جب ان کا تصور کرتے ہیں تو ایک بالکل سخت جان انسان کا تصور آتا ہے، لیکن وہ بھی اتنا ڈرنے والے تھے. تو کیونکہ وہ جانتے تھے یہ حق ہے، وہ ڈرتے ہیں اس سے، وہ اس کو مذاق میں نہیں لیتے، وہ اس کو ایسے ہی اگنور نہیں کرتے. الا ان الذین یمارون فی الساعۃ، بے شک وہ لوگ جو بحثیں کرتے ہیں قیامت کے بارے میں، لفی ضلال بعید، وہ بڑی کھلی گمراہی میں، وہ نہیں جی کوئی قیامت نہیں آنی، کس نے آ کے دیکھا، کس نے آ کے پوچھا، کون بتا رہا ہے، کس کو پتا ہے، یہیں پہ یہ دنیا کے اندر ہی جو یہ کسی کو اچھا مل رہا ہے کسی کو برا مل رہا ہے، یہی ہے بس قیامت. ایسے ایسے فلسفے ہیں جو اس کے بارے میں بھی بحثیں کرتے ہیں، وہ بڑی کھلی گمراہی میں. اللہ لطیف بعبادہ، اللہ لطیف ہے اپنے بندوں پر، لطیف لطف و کرم سے بھی ہے اور باریک بین، یہ دونوں معنی ہیں اس کے، بڑا باریک بین ہے، باریک بینی سے انسانوں کے اعمال کو بھی دیکھتا ہے اور ہر چیز پہ اس کی نظر ہے، اتنی چھوٹی چیز کے انسان مائکروسکوپک چیز جس کو کہتے ہیں اپنی نیکڈ آئی سے دیکھ بھی نہیں سکتا، اللہ تعالیٰ اس کو بھی جانتا ہے، اس کو بھی سسٹین کرتا ہے. اب کووڈ آیا اور کووڈ چلا گیا، کہاں سے آیا اور کہاں چلا گیا، اللہ کو ہی پتا ہے کدھر سے وجود میں آیا تھا، کیا چیز تھا، وہ بڑا باریک بین ہے. اور دوسرا لطف و کرم کرنے والا، شفقت کرنے والا ہے اپنے بندوں کے اوپر، اس طرح سے کرتا ہے شفقت، اس طرح سے مہربانی کرتا ہے کہ بندے کو جس کا پتہ بھی نہ چلتا ہو کہ یہ اللہ کی طرف سے مہربانی ہوئی ہے، وہ لطیف ہے اپنے بندوں پہ. اسی لیے تو دیکھیں نا کافروں کو بھی وہ کچھ دے رہا ہے، سب نعمتیں ان کے پاس بھی وافر دیے جا رہا ہے، وہ لطف و کرم کرنے والا. یرزق من یشاء، وہ رزق دیتا ہے جس کو چاہتا ہے. لیکن یاد رکھے میں نے بتایا آپ کو، رزق کا ملنا، کسی کو کوئی رزق مل رہا ہے یہ اس چیز کی نشانی نہیں کہ اللہ تعالیٰ اس سے راضی ہے، اور رزق میں تنگی اس چیز کی نشانی نہیں کہ اللہ اس سے ناراض ہے. ٹھیک ہے، یہ ذہن میں رکھنا چاہیے، جس کو چاہے رزق دے. اور اب رزق میں اب ساری نعمتیں آپ کر لیں، جس کو چاہے زیادہ کر کے دے، جس کو چاہے کم کر کے دے، جس کو چاہے دے، جس کو چاہے نہ دے، اس کی مرضی ہے. حدیث قدسی میں آتا ہے نا، اے میرے بندو تم سب بھوکے ہو سوائے جس کو میں کھلاؤں، تو تم مجھ سے مانگو میں تمہیں کھلاؤں گا. اے میرے بندو تم سب ننگے ہو سوائے اس کے جس کو میں لباس پہناؤں، تو تم مجھ سے لباس مانگو. اے میرے بندو تمہارے اولین آخرین جن اور ان سب ایک چٹیل میدان میں کھڑے ہو کے مجھ سے مانگے، اور میں ہر ایک کو عطا کر دوں جو وہ مانگ رہا ہے، تو میرے خزانوں میں اتنی کمی بھی نہیں آتی جتنی سوئی کو سمندر میں ڈالنے سے. تو وہی رزق دینے والا ہے، وہی ہے جس کا چاہے بڑھا دے، جس کا چاہے گھٹا دے. آپ صلی اللہ علیہ وسلم نے فرمایا جب بندہ کہتا ہے اللہ مرزقنی، تو اللہ تعالیٰ کہتا ہے میں نے رزق دینے کا فیصلہ کر لیا، تو پھر اس سے رزق مانگے ہم. ایک شخص نے آ کے آپ صلی اللہ علیہ وسلم سے سوال کیا، یا رسول اللہ جب میں اپنے رب سے دعا کیا کروں تو کیا دعا کیا کروں؟ آپ نے فرمایا تم کہو اللہم اغفر لی وارحمنی وعافینی ورزقنی، اور یہ آپ دو سجدوں کے درمیان بھی یہ دعا مانگا کر. اس میں بھی رزق مانگا گیا، تو آپ صلی اللہ علیہ وسلم نے یہ دعا بتا کے پھر اپنے انگوٹھے کو نکال کے باقی چار انگلیوں کو بند کر کے فرمایا یہ چیزیں، یہ چار چیزیں جو ہیں یہ تمہاری دنیا اور آخرت دونوں کو جمع کرنے والی ہیں، یعنی دنیا اور آخرت کی ہر چیز اس میں آ جاتی ہے. جب آپ نے مغفرت بھی مانگ لی، رحم بھی مانگ لیا اللہ تعالیٰ سے، عافیت بھی مانگ لی اور رزق بھی مانگ لی. اور رزق تو دے کر میں نے آپ کو بتایا، رزق میں یہ ساری نعمتیں آ گئیں جو اللہ تعالیٰ انسان کو دیتا. تو نعمتیں دینے والا اللہ ہے. یرزق من یشاء, جس کو وہ چاہے نعمتیں دے, جتنی چاہے دے, نہ کوئی پوچھنے والا اس کو, نہ اس کا ہاتھ پکڑنے والا. وہو القوی العزیز, وہ قوی بھی ہے اور عزیز بھی ہے. دیکھیں یہ اب کلوز میننگز ہیں, قریب قریب کے میننگ ہیں, لیکن الگ بات ہے. ایک ہے قوت اور ایک ہے غلبہ. قوت کسی کے اندر ہے لیکن اگر اس کے پاس اختیار ہی نہیں ہے. بہت بڑے بڑے قوت والے گھومتے پھرتے رہتے ہیں, دیکھیں نا آپ, اتنی قوت ہے, بڑی پاور ہے ان کے پاس, بڑے فزیکلی پاورفل ہیں, لیکن ان کے پاس کوئی اتھارٹی ہی نہیں ہے. ایک بندہ اتھارٹی والا ہے لیکن اس کے پاس بہت زیادہ قوت نہیں ہے. اللہ تعالیٰ کے پاس قوت بھی ہے, طاقت بھی ہے, جس کو چاہے رزق دے. پوری دنیا کسی کا رزق ختم کرنا چاہے کہ اس کو نہ ملے, اللہ تعالیٰ چاہے دینا تو فعال لما یرید, وہ جو چاہے کرے, کوئی روک نہیں سکتا اس کو. اور پوری دنیا دینا چاہے اور وہ نہیں دینا چاہتا, وہ قوی ہے اور عزیز ہے, اتھارٹی بھی اس کے پاس ہے, پاور بھی اس کے پاس ہے. اللہ اکبر, یہ اللہ کی شان. پھر اللہ تعالیٰ روک کو کوئی روک نہیں سکتا. تو ہم اللہ تعالیٰ کو اس کے اسماء و صفات سے پہچانتے بھی ہیں, اور عقیدے کی بھی بات آئی, اور یہ بھی کہ اس ایمان کو ہم مضبوط کریں کہ اللہ تعالیٰ ہی رزق دینے والا ہے, ہمارے ساری ضروریات اسی سے وابستہ ہیں, لہٰذا اسی کو اپنا ولی بنایا جائے, اور وہ بہترین ولی ہے. جب ہم کہتے ہیں نا نعم المولا و نعم النصیر, بہترین مولا اور بہترین مددگار, یہ ہم بولتے ہیں لیکن اللہ تعالیٰ کو ولی نہیں بناتے. تو بہت ساری اسماء و صفات کو بھی ہم نے دیکھا, اور عقیدے کو مضبوط کرنے کی یہ آیتیں ہیں کہ ہم اپنا عقیدہ مضبوط کریں ان کے ذریعے, اور زیادہ یہی کہ ہم اللہ تعالیٰ کے اوپر بھروسہ کریں اپنی تمام حاجتوں میں. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیں.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حم عين الله العزيز الحكيم. له ما في السماوات وما في الأرض وهو العلي العظيم. تكاد السماوات يتفطرن من فوقهن والملائكة يسبحون بحمد ربهم ويستغفرون لمن في الأرض, ألا إن الله هو الغفور الرحيم. والذين اتخذوا من حفيظ عليهم وما أنت عليهم بوكيل. وكذلك أوحينا إليك قرآنا عربيا لتنذر أم القرى ومن حولها وتنذر يوم الجمع لا ريب فيه فريق في الجنة وفريق في السعير ولو شاء ولكن يدخل من يشاء في رحمته والظالمون ما لهم من ولي ولا نصير أم اتخذوا من اختلفتم فيه من شيء فحكمه إلى الله ذلكم الله ربي عليه توكلت وإليه أنيب فاطر السماوات والأرض جعل لكم من أنفسكم أزواجا ومن الأنعام أزواجا يذرأكم فيه ليس كمثله شيء وهو السميع البصير له مقاليد السماوات والأرض يبسط الرزق لمن يشاء ويقدر إنه بكل شيء عليم شرع لكم من الدين ما وصى به نوحا والذي أوحينا إليك وما وصينا به إبراهيم وموسى وعيسى أن أقيموا الدين ولا تتفرقوا فيه كبر على المشركين ما تدعوهم إليه الله يجتبي إليه من يشاء تفرقوا إلا من بعد ما جاء جاءهم العلم بغيا بينهم ولولا كلمة سبقت من ربك إلى أجل مسمى لقضي بينهم وإن الذين أورثوا الكتاب من بعدهم لفي شك منه مريب فلذلك فادع واستقم كما أمرت ولا تتبع أهواءهم وقل آمنت بما أنزل الله من كتاب وأمرت لأعدل بينكم الله ربنا وربكم لنا لا حجة بيننا وبينكم الله يجمع بيننا وإليه المصير والذين يحاجون في الله من بعد ما استجيب له حجتهم داحضة عند ربهم وعليهم غضب ولهم عذاب شديد الله الذي أنزل الكتاب بالحق والميزان وما يدريك لعل الساعة قريب يستعجل بها الذين لا يؤمنون بها والذين آمنوا مشفقون منها ويعلمون أنها الحق ألا إن الذين يمارون في الساعة لفي ضلال بعيد الله لطيف بعباده يرزق من يشاء وهو القوي العزيز